The Sunnah and the commands of Allah. The Sunnah and the commands of Allah. Here it is, Madani Muzakara. The Sunnah and the commands of Allah. Here it is, Madani Muzakara.
Alhamdulillah Rabbil Alameen. والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان آخری نبی صلی اللہ علیہ وسلم مجھ پر درود پاک بھیجو اور دعا میں خوب کوشش کرو اور کہو اللہم صلی علی محمد وعلى آل محمد صلو علی الغبیب صلی اللہ علی محمد. آپ سوالات کیجیے, ہر سوال کا جواب وہ بھی بے ثواب یعنی درست دے پاؤں, یہ ضروری نہیں. بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی, بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا, اپنے کہے پر بلا وجہ اڑتا نہیں, بلکہ بھول ہونے کی صورت میں قبول کرتا پائیں گے انشاءاللہ الکریم. صلو علی الغبیب صلی اللہ علی محمد.
ایک سوال آیا ہے, کہہ رہے امیر اہل سنت, آج کل پہلے نکاح کرنے کا کافی ٹرینڈ چل چکا ہے. اس میں یہ ہوتا ہے کہ پہلے نکاح کر دیا جاتا ہے اور رخصتی کچھ ٹائم بعد, ایک ماہ بعد, چند سالوں بعد کی جاتی ہے. اس حوالے سے آپ کی کیا رائے ہے؟ اور یہ بھی ارشاد فرمائیں کہ کم عمری میں نکاح کرنے کے کیا فوائد ہیں؟
نکاح کے بعد رخصتی تو یہ اپنی اپنی قوموں کا مطلب یعنی کہ غالباً یہ رواج ہوتے ہیں. ہمارے یہاں پہ سے میں نے جو نوٹ کیا وہ یہ کہ نکاح کے بعد فوراً رخصتی ہو جاتی ہے. یہ تو مجھے بہت بعد ابھی چند سال پہلے پتہ چلا کہ نکاح اور شادی دو الگ الگ سلسلے ہیں. یہ میں اپنی بات کر رہا ہوں کہ ہم تو شادی مبارک ہی بولتے تھے, اور نکاح اور وہ پھر رخصتی سیم ڈے. تو اب یہ کہ یہ ٹرینڈ چلا ہے آج کل, لیکن یہ کوئی حرج نہیں, اس میں شرن جائز ہے. بلکہ حضرت بی بی عائشہ صدیقہ رضی اللہ عنہا کا نکاح ہوا, اس کے کچھ عرصے کے بعد ہی رخصتی عمل میں آئی تھی. تو یوں مطلب کوئی اس میں شرن تو قباحت نہیں ہے. لیکن یہ اب جو دیکھا جا رہا ہے نا وہ یہ کہ نکاح کر کے پھر فریقین جو ہیں بعض اوقات ایک دوسرے کو یا تو قصدن لٹکا دیتے ہیں یا خود لٹک جاتے ہیں اپنے رسم و رواج کی وجہ سے کہ پیسہ نہیں ہے تو یوں بھی کرنا پڑے گا, یہ بھی کرنا پڑے گا, یہ بھی ہوتا ہے. ویسے اب میں بولوں اس میں ظاہر ہے کہ شرن تو دونوں صورتیں جائز ہیں, کہ نکاح کے بعد رخصتی ہو جائے فوراً تو بھی درست ہے, کچھ اگر وقفہ ہو جاتا ہے تب بھی جائز ہے. اس میں میری اپنی رائے کیا دوں, لیکن میری رائے یہ ہے ذاتی کہ شاید نکاح کے فوراً بعد رخصتی ہو جائے تو اچھا ہے, کیونکہ آج کل حالات ایسے ہو گئے اور رسم و رواج اتنے بڑھ گئے ہیں کہ بس الامان والحفیظ. اب نکاح کے بعد جب تک رخصتی نہیں ہوتی اس کے اپنے رسم و رواج ہوتے ہیں, اور اس میں جو پستا ہے نا وہ لڑکی والا فریق یہ زیادہ پچھتا ہے. اب مثال کے طور پہ آم کا سیزن آیا تو اب یہ کہ بہترین آم, اب وہ پتہ نہیں کتنی پیٹیاں, وہ بھی اپنی اپنی قوموں کا رواج ہوتا ہوگا, تو اتنی پیٹیاں آم کی ہونی چاہیے, تو بھائی فلاں موقع آیا تو اس میں اتنا ہونا چاہیے, عمرہ کیا تو اتنے اتنے گفٹ دینے ہوں گے, اگر حج کیا تو اتنے اتنے تحائف دینے ہوں گے. یعنی بعض لوگ اس وجہ سے چلو عمرہ تو ہم سمجھے کہ فرض یا واجب نہیں ہے, قضا عمرہ واجب ہوتا ہے, لیکن ذرا وہ ایک صورت ہے اس کی جب قضا ہو, لیکن حج تو فرض ہونے کی صورت موجود ہے. تو رسم و رواج کی وجہ سے بعض بیچارے حج کرتے ہوئے ڈرتے ہیں کہ حج کا خرچہ اتنا اور تحفوں کا خرچہ اتنا, یعنی مبالغہ ہو یا جو بھی ہو کہ حج سے زیادہ یہ تحفے دینے کا خرچہ ہو جاتا ہے. سپوز کرو کہ حج پر اگر 5 لاکھ خرچہ ہے تو 10-12 لاکھ روپے کے گفٹ بھی دینے ہوں گے, ساس کو اتنا, تو نند کو اتنا, تو خود اپنی ماں کو اتنا, تو بہن کو اتنا, تو پھوپھی کو اتنا. یہ خاندانوں میں اس طرح کے رسم و رواج بھی پائے جاتے ہیں. تو اب یہ کہ وہ بیچارہ حج کرنا ہوگا, اس کو فرض ہے, تو یہ رسم و رواج ظاہر فرض و واجب نہیں ہوتے, لیکن یہ کہ ایسا چل رہا ہے معاشرے میں. اسی طرح کوئی چھوٹی بڑی راتیں آئیں, اس میں وہ لینا دینا چلتا ہوگا, پھر کوئی اور تقریب ہوتی ہو تو اس میں لینا دینا چلتا ہو. تو یہ لڑکی والا زیادہ فریق جو ہے نا, یہ ہمارے اس میں آزمائش میں آتا ہے. تو اگر نکاح کے بعد جلدی رخصتی ہو جائے گی تو شاید وہ رسم و رواج وہ زیادہ نہیں ٹکیں گے. نکاح کے بعد بھی ٹکتے ہیں, شادی کے بعد بھی ٹکتے ہیں. جس کو اب مجھے پتہ چلا کہ شادی کیا اور نکاح کیا, پہلے میں ایک ہی سمجھتا تھا دونوں کو, اور شاید ایک ہی ہے. شادی یہ عربی لفظ نہیں ہے, یہ فارسی یا جو بھی اردو میں مستعمل ہوتا ہے, اردو میں, گجراتی میں, میمنی میں, اور بھی پتہ نہیں کن کن زبانوں میں لفظ شادی جو ہے نا یہ استعمال ہوتا ہے. نکاح یہ عربی لفظ ہے, لیکن نکاح بھی تقریباً زبانوں میں یوز ہوتا ہے. تو اس کو الگ الگ کر دیا گیا ہے, اب یہ کچھ عرصے سے میں نوٹ کیا کہ الگ ہو گیا یہ. تو میں نے میرا انڈیا پوچھا گیا تو میں نے یہ عرض کیا کہ نکاح کے بعد جلدی اگر رخصتی ہو جائے تو شاید بہت سارے رسم و رواج سے بھی نجات ملے. پھر یہ وہی کہ پھر تاخیر در تاخیر در تاخیر. تو اب یہ کہ جب ایک نکاح ہو گیا, ایک دوسرے کے لیے حلال ہو گئے, تو شاید یہ پھر بھی باتیں بھی نہیں کرنے دیتے ہوں گے, فون پر بھی گفتگو نہیں کرنے دیتے ہوں گے. حالانکہ اب یہ کہ دونوں کا جب نکاح ہو گیا تو اب یہ ایک دوسرے کے لیے بات چیت کرنا اور یہ سب حلال ہو گیا, بہت کچھ حلال ہو گیا جو شریعت نے حلال کیا ہے. لیکن یہ کہ اس کے لیے یہ رسم و رواج جو ہے نا بہت بڑی دیوار بن کے کھڑی ہو جاتی ہے. اور یہ رسم و رواج کئی ایسے ہوتے ہیں جو شریعت جن کا مطالبہ نہیں کر رہی ہے. رسم و رواج وہ جائز ہوتے ہیں کہ جو شریعت سے نہیں ٹکراتے, لیکن بعض ایسے رسم و رواج ہوتے ہیں کہ جس میں انسان آزمائش میں پڑ جاتا ہے. اور یہ سب جانتے ہیں, غریبوں کی بیٹیاں کیوں بیٹھی ہوئی ہیں اور بیچاریوں کی عمریں نکل جاتی ہیں, یہ صرف ہمارے یہاں کے رسم و رواج عام طور پہ یہی رکاوٹ بن رہے ہیں. اگر ان کا کوئی خاتمہ ہو جائے نا تو شاید امت بہت سکھی ہو جائے, لیکن اس کی وجہ سے امت دکھی ہے, گناہ بھی بہت ہو جاتے ہیں اس وجہ سے. اور یہ سب سمجھتے ہوتے ہیں جو میں کہہ رہا ہوتا ہوں. سماجی ادارے بعض اوقات کمپین بھی چلاتے ہیں ان کے بڑے, لیکن جب ان کا نکاح ہوتے ہیں نا تو یہ بیچارے خود اس میں مبتلا بھی ہو جاتے ہیں, سب نہیں لیکن بڑا دنیا دیکھی بھاری ہے, یہ ہو جاتے ہیں. تو پھر یہ جہاں تک پہنچے تھے نا وہاں سے پھر ان کو ریورس گیئر لگتا ہے اور وہیں پہنچ جاتے ہیں جہاں سے یہ چلے تھے, اور پھر یہ تنقید کا نشانہ بھی بنتے ہیں. تو اب یہ کہ یہ بس آوے کا ہوا بگڑا ہوا ہے, اللہ پاک کو ایسی سدھار کی ہوا چلا دے کہ جس سے ہم لوگ سدھر جائیں. اپنے ہاتھوں کیے سے ہم مطلب سزائیں پا رہے ہیں اور دکھی ہو رہے ہیں, گناہ در گناہ در گناہ در گناہ ہو رہے ہیں. اس کی لڑکی بھاگ گئی, اس کی بیٹی بھاگ گئی, اس کی بہن بھاگ گئی, وہ لے کر بھاگ گیا. یہ واقعات جو ہوتے ہیں یہ شریعت کے طے کردہ یا شریعت کے ہمیں ترغیب دلائے ہوئے اوقات میں نکاح رخصتیاں نہ ہونا, یہ بہت بڑا سبب مجھے اس کا لگ رہا ہے. پھر مزید کو ایجوکیشن اور بے پردگی اور خاندان میں کزین اور سب آپس میں ایک دوسرے کو بھائی بہن کہہ کر ملنا جلنا, بلکہ جو بیچاری یا بیچارہ پردہ کرے تو اس کے لیے گلیاں تنگ کر دینا, راستے تنگ کر دینا, اس کو طنز کرنا, اس کو مذاق اڑانا, اس کو ملا بولنا, اس کو مولانی بولنا, جیسے پردہ جو ہے یہ ملا یا مولانی کے لیے ہے. قرآن اگر آپ پڑھیں گے تو آپ کو پتہ چلے گا کہ پردہ کس کے لیے. پردہ اس کے لیے کہ جس نے اسلام قبول کیا ہے. جو اسلام چھوڑ دے اس کے لیے پردہ نہیں ہے نا ایک طرح سے, کہ اب اس پر وہ پردہ فرض نہ رہا. لیکن اسلام کا ہے کوئی چھوڑے گا کوئی؟ تو جو مسلمان ہے پردہ اس کے لیے, لیکن دور اتنا نازک ہے, معلومات کی اتنی کمی ہے کہ بیچارہ جو مسلمان پردہ کرنا چاہے عورت یا مرد, تو اس کو ملا مولوی کہہ کر اس کو معاشرے کا ایک اچھوتا سا اور الگ سا فرد تصور کر لیا جاتا ہے کہ یار یہ ان کو تو زمانے کے ساتھ چلنا ہی نہیں آتا. معاذ اللہ ثم معاذ اللہ. صلو علی الحبیب صلی اللہ علی محمد.
عبد الخالق اتاری واکینٹ سے عرض کر رہا ہوں. پیارے مرشد کی بارگاہ میں سوال عرض ہے. بعض الفاظ ہمارے ہاں گفتگو کے درمیان استعمال ہوتے ہیں, جیسے عرض کیا, فرمایا, تشریف لائے, حاضر ہوا ہوں. تو یہ ارشاد فرمائیں کہ یہ الفاظ کہاں پر استعمال ہونے چاہیے, اس کا درست مقام کیا ہے, کون عرض کرتا ہے, فرماتا کون ہے, تشریف کون لاتا ہے, حاضر کون ہوتا ہے. یہ بھی ارشاد فرمائیے کہ بعض اوقات بطور عاجزی کوئی بڑی شخصیت اپنے لیے الفاظ استعمال کرے کہ میں آپ سے عرض کرتا ہوں, تو بعض اوقات جواب میں کرکردگی پیش کرتے ہوئے یہ بھی جملے سننے کو ملتے ہیں کہ چونکہ آپ نے عرض کیا تھا تو میں نے یوں کر دیا.
وہ اپنی اپنی جو زبانیں ہوتی ہیں نا ان میں الفاظ کا یہ چناؤ ہوتا ہے. تو اردو کے لیے یہ کہ عرض کیا, تو یہ اپنے لیے بندہ کہے گا عرض کیا, یا کوئی بڑی شخصیت کے سامنے کوئی چھوٹا فرد کہے گا تو اس کو عرض کیا اس شخصیت کے سامنے. جیسے کہ بارگاہ رسالت میں کوئی صحابی عرض کریں گے, یہ نہیں کہا جائے گا کہ فلاں صحابی نے بارگاہ رسالت میں فرمایا, بلکہ عرض کیا. اچھا, اسی طرح مرید نے اپنے پیر صاحب سے عرض کیا, مرید نے پیر صاحب کو فرمایا, یہ نہیں کہا جائے. اچھا, سرکار صلی اللہ علیہ وسلم نے فرمایا, عرض کیا نہیں کہا جائے گا. لیکن جب اللہ پاک کی بارگاہ کا معاملہ ہوگا تو پیارے آقا صلی اللہ علیہ وسلم نے اپنے پروردگار کی بارگاہ میں عرض کیا, تو یہاں یہ لفظ استعمال ہوگا. تو اسی طرح پیر صاحب نے فرمایا, یا استاد نے شاگرد سے فرمایا, شاگرد نے استاد صاحب سے عرض کیا. اچھا, اسی طرح تشریف لانا, آنا, تشریف لانا, یہ معنی تو ایک ہی ہے, لیکن وہی بات ہے کہ اپنے منہ سے کہنا کہ میں تشریف لایا, یہ ایک تعداد کہتی ہوتی ہے, یا تو میرے سامنے تو کہتے ہیں. اگر آپ کو یقین نہ ہے تو خصوصی مدنی مذاکرے میں آپ حاضری دیں, آپ کو ایک سے یوں لگے گا کہ بڑے سلجھے ہوئے اور یوں ٹھیک ٹھاک لگ رہے ہیں, وہ بولیں گے میں فلاں جگہ سے یا فلاں شہر سے تشریف لایا ہوں. جب پہلے تو میں بھی جھٹکے کھاتا تھا, اب میں بھی جھٹکے کھا کھا کے اب بالکل سیٹ ہو گیا ہوں. پہلے سمجھاتا بھی تھا, اب سمجھانا بھی تقریباً میں نے چھوڑ دیا ہے. تو انہوں نے شاید قسم کھائی ہے کہ ہم نہ سدھریں گے نہ سدھریں گے, قسم کھائی ہے. تو ان کی زبان, یا تو مجھے یوں لگتا ہے کہ جیسے کوئی مشہور آدمی کے سامنے بولنا چاہتا ہے نا, تو ذرا اپنے الفاظ کو سیٹ کرتا ہے اور یہ یوں سمجھتا ہے کہ میں ذرا اچھی اردو اور اچھے الفاظ کا انتخاب کروں, تو یہ لگتا ہے کہ اس میں مار کھا جاتے ہوں گے. ہم نے امی ابو کو نہیں بولتے ہوں گے کہ امی میں کبھی کا تشریف لا چکا ہوں, کھانا لاؤ نا, یہ کبھی نہیں بولتے ہوں گے. مجھے بولتے ہیں میں تشریف لایا ہوں. اچھا, مجھے یہ بھی اپنے کانوں سنا, اس دن آپ نے عرض کیا تھا, تو پہلے میں جھٹکے کھاتا تھا, اب بعض مسکرا کے ٹھہر جاتا ہوں. ان کی اپنی بولی بولے, میں نے اپنی بولی بول لی ہے, تو شاید وہ میری وجہ سے بےچارے وہ اچھا بول لے جاتے تو اس میں مار کھا جاتے. تو وہ اچھا بولنے کے لیے بھی وہ اچھا دماغ چاہیے نا, یہ کہاں سے لائیں. تو بہرحال یہ کوئی شرعی غلطی نہیں ہے کہ جس پر کوئی گناہ ثواب کا ترتب ہو, لیکن ظاہر ہے کہ وہ جو اردو اچھی جانتے ہوتے ہیں, کئی لوگ ہنس رہے ہوتے ہیں اس وقت. میں دیکھتا ہوں نا جب کوئی بولتا ہے نا کہ میں تشریف لایا ہوں, تو منہ کر کے ہوں بعض لوگ مسکرا رہے ہوتے ہیں کہ جنہیں چھکا مار دیا گیا, اس کو سمجھ لیا تھی کہ کیوں مسکرا رہے. وہ سمجھ ہو سکتا ہے, وہ سمجھتا ہوں کہ یہ میرے کارنامے پر کہ میں کتنی اچھی اردو بول رہا ہوں, کیا اس لیے خوش ہو رہے ہیں. मुस्कुरा रहे, ऐन मुमकिन नहीं हूँ भी समझता हो। सल्लू अला हबीब सल्लल्लाहु अला मुहम्मद।
मैं सलीम बोल रहा था कराची से। मेरा सवाल ये है कि एक नामहरम मर्द या किसी नामहरम शादीशुदा को कोई चीज दे सकता है, और दूसरी बात ये है कि क्या वो औरत किसी इस चीज को एक्सेप्ट कर सकती है?
नामहरम और नामहरमा, इन दोनों का रिश्ता जो है ना है कोई नहीं, यूं देखा जाए ना, जिससे कि इस नाम बहरम उसको बोलते हैं कि जिससे जिंदगी भर के लिए निकाह हराम ना हो, ये एक दूसरे के नाम बहरम होते हैं। अजनबी अजनबिया ये भी कहलाते हैं, नाम बहरम नाम महरमा ये भी कहलाते हैं, इस तरह का रिश्ता। बाकी अब कजिन होते हैं, ये रिश्ता तो है खालाजाद मामूजाद, लेकिन ये आपस में नाम महरम होते हैं, तेवर भाभी यूं रिश्ता है, घुमाकर फिराकर रिश्ता तो है ना, लेकिन ये कहिए है नाम महरम आपस में। इसी तरह बहनुई जो है और शोहर का भाई, बहनुई और हाँ शोहर का भाई, तो इनका भी आपस में ये नाम महरम है। अच्छा, इसी तरह मतलब बीवी की बहन जो है ये शोहर के लिए नामहरमा है। तो हमारे इन रिश्तों में समझ नहीं है किसी को, जनरली जो मजहबी माहौल में होते हैं वो समझते होते हैं, जिनका दीनी मुतालआ होता है वो समझते होते हैं, जनरल पब्लिक को नहीं इतना इदराक होता, समझ होती, और वो ये आपस में बिल्कुल हंसी मजाक बेतकल्लुफी बेपर्दगी कर रहे होते हैं और गुनाहों का ढेर लगा होता है। अब वो कोई बड़ा गुनाह जो जिसको वो भी गुनाह है जो आप समझ गए हो, तो वो ना भी हो तब भी बदनिगाही ये गुनाह, बेतकल्लुफी ना महरमा से ये भी गुनाह है, मजाक मस्खरियाँ ये भी गुनाह है, ये सब इस तरह के कई गुनाह आपस में खानदानों में ये रात दिन हो रहे होते हैं, और माशाल्लाह इसको गुनाह समझने के लिए कोई तैयार नहीं, और ना इसका अजाब यकीन माने कोई बर्दाश्त नहीं कर सकेगा, अजाबात इसके सख्त सख्त वईदें अजाबात बयान हुए हैं बाज इस तरह के कामों के। और ये कि औरत को भी हुक्म है कि वो भी गैर मर्द के साथ वही नामहरम के साथ नर्म बात ना करे, और कुरान का हुक्म है, ये हुक्म कुरान ही है कि वो लोचदार और नर्म बात गैर मर्द से ना करे, इस तरह के उसका मन का रोगी जो है जिसके दिल में मरज है तो वो इसकी तरफ मायल खाए ललचाए इसकी तरफ, तो ये मतलब न पता है न इस पर अमल है न अमल का जज्बा है। यानी बाज लोग इस तरह के गुनाह करने के लिए ये डाल देते हैं कि यार ये मुल्ला मौलवी बस बोलते हैं, इनको ये इन लोगों की बातें, नऊज़ु बिल्लाह जहालत की वजह से इल्म की कमी की वजह से बोल रहे होते हैं, वरना ये कुरान और हदीस की बातें ये। अब मैं जो अर्ज़ कर रहा हूँ ये तो मुल्ला मौलवी की बात तो नहीं है ना, और कुरान और हदीस की बातें कर रहा हूँ जो आपको ये समझा रहा हूँ मैं, तो और मुसलमान को समझा रहा हूँ, जो मुसलमान नहीं है मेरी उससे मेरा मुखातब भी नहीं है वो, और मुसलमान अगर ऐसी बातें करता है मुसलमान होकर, अब इसको नहीं पता कुछ इसलिए इसकी यूं बचत हो जाती हो, लेकिन जानबूझकर अगर समझता भी हो कि ये हुक्म शरई है और ये आयत में यूं मना किया गया है, और फिर भी माज़ल्ला उसका इनकार करे, तो फिर तो वो ईमान के भी लाले पड़ जाएंगे, तो है नाजुक मामला। तो बहरहाल ना महरमा के ना सलाम एक दूसरे को भेजना है ना महरम ना महरमा को, ना एक दूसरे को तोहफे भेजने कि ये सलाम भेजना तोहफे भेजना, इयादत करना भी मना है ताज़ियत करना भी मना है, ना महरमा और ना महरम का आपस में ताज़ियत भी नहीं करनी, यानी कोई फौत हो जाए तो उस पर ताज़ियत नहीं करनी, बीमार हो जाए तो इयादत नहीं करनी, सलाम नहीं कहलवाना, तोहफा गिफ्ट लेन देन ये सब हमारे ये मतलब गुनाहों से रोकने के लिए ये सारे मतलब सिलसिले जो है ना ये मौजूद है, सद्दे जराए देखे ऐसी रास्ता ही रोक दो कि जिस रास्ते से बंदा गुनाह में पड़ जाएगा, तो यूं, लेकिन ये सब चल रहा होता है। अब तो माशाल्लाह सलाम तो अपनी जगह पर रह गया, वो हाथ मिलाते हैं, सलाम कहलवाना तो बहुत दूर की बात है ना, इसकी भी इजाज़त नहीं है, मना किया गया है। तो अब एक हाथ मिलाना, हाथ मिलाते हैं ना मेहरम, एक दूसरे से हैंड शेक हैंड करते हैं, हाथ मिलाते हैं। और भी कुछ सुना है, गले मिलने का रिवाज भी कहीं कहीं हो गया है, सुना है मैंने, हाथ मिलाने का भी सुना है कि ये ज्यादा है। तो इस तरह मतलब ये कि तबाही तबाही तबाही, फिर बोलते ये भाग गई वो भाग गया, फिर कचरा कुंडी पर बच्चे मिलते हैं, जो सब समझते हैं। मैं जो कहना चाहता हूँ तो ऐसा क्यों करते हैं आप लोग, मेहरबानी करें, इस्लाम के जो जर्रीन उसूल हैं, जो शरीयत के अहकाम आते हैं, आप इन पर अमल करेंगे तो इंशाल्लाह बहुत सारी मतलब बुराइयां जो है ये दम तोड़ जाएंगे। अल्लाह के प्यारे प्यारे आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, तुम में से किसी के सर में लोहे का सुवा यानी बड़ी सुई चुभो दिया जाए, ये इससे ज़्यादा बेहतर है वो नामहरम औरत को छुए, टच करे। टच करना तो अपनी जगह पर है, तो हाथ मिलाना तो बहुत कुछ हो गया था, तो ये टच करने पर भी, ये भी हदीस पाक आपने सुनी। एक और हदीस पाक, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जैसे किसी औरत की हथेली को छुआ यानी टच किया, हथेली इसको बोलते हैं, हालांकि उसके लिए उस औरत की हथेली छूने का कोई जवाज़ ना था, तो क़यामत के दिन उसकी हथेली पर अंगारा रखा जाएगा। ये अंगारा जैसे कि आग होती है, आपने कोयला जला हुआ लाल लाल जले हुए कोयले देखे होंगे, बारबेक्यू करते हैं ना उसमें कोयले, है ना, यूँ करो तो हाथ जलता है ना, ऊपर से ही आदमी हाथ जलता है, गोश्त इसमें सेंकते हैं भुन जाता है, तो अंगारा हथेली पर रखा जाएगा क़यामत के दिन। अभी हमारे कोयले का अंगारा नहीं होगा, क़यामत का अंगारा खुदा जाने कैसा होगा, वो कितना गर्व होगा। अलमान मुलफ़िस, तो तौबा का दरवाज़ा खुला हुआ है, नऊज़ु बिल्लाह किसी ने किसी औरत से हाथ मिलाया, है ना, हथेली तो छुई ना, हाथ तो मिलाया ना, बहुत कुछ किया ना, हाथ मिलाया, तो या इस तरह का कुछ भी ऐसे किया है तो तौबा का दरवाज़ा खुला है, तौबा कर ले। एक और हदीस पाक, नबी अकरम नूर मुजस्सम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी प्यारी प्यारी शहजादी सैयदा फातिमतुज़्ज़हरा रदियल्लाहु अन्हा से इस्तिफ़सार किया, यानी पूछा कि औरत के लिए कौन सी चीज़ बेहतर है, अर्ज की, न तो औरत गैर मर्दों को देखे और ना गैर मर्द उसे यानी औरत को देखे, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनके इस जवाब को पसंद फरमाया, सल्लू अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
इटली में हूँ और मज़े मुज़ाकरे में अभी तशरीफ़ लाने और हाजिर होने पर कलाम तो जारी है, तो इसमें क्या आपको लगता है कि जैसे आप उमूमन फरमाते हैं माशाल्लाह तशरीफ़ लाएं, तो सुनने वाले को ऐसा लगता होगा कि ये आने को तशरीफ लाना ही बोलते हैं, हाजिर होना नहीं बोलते होंगे, तो हमसे सुनकर उनको लगता होगा कि तशरीफ लाने को ही इस्तेमाल करना चाहिए, लिहाजा वो हमसे जो सुनते हैं उसी के मुताबिक अमल कर रहे होते हैं, कि जैसे कि हम तो यही कहते हैं कि आप तशरीफ लाएं, तो वो भी ये कहते हैं जी मैं तशरीफ लाया हूँ, क्या ये भी हो सकता है?
बहुत कुछ हो सकता है। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और इसके बाद कुछ इरशाद होता है ना, तो ये बंदा समझता है कि फरमाया के माना है कहा, ठीक है ना। अब खूबसूरत लफ्ज बोलने वाले के लिए यहाँ भी है तो मौका तो बोलते तो ना, मैं अभी आपसे फरमा रहा था और आप अभी अर्ज कर रहे थे, चल तो रही होती है। तो इसी तरह ये कि वो कोई बड़ा कहे तो उस लफ्ज को उसी तरह कह डालना, ये भी कुछ इस तरह कहा था, या कोई आजजी का लफ्ज कहे तो उसी को मतलब अपना कर उसी का अमल कर लेना, तो ये भी जाहिर है कि वो जमेगा तो नहीं ना, جیسے وہ بہت پرانا ایک واقعہ ہے کہ میں میرا ایک دوست میرے ساتھ تھا, شاید دعوت اسلام شروع نہیں ہوئی تھی, تو وہ کہیں ہم گئے ہوں گے کسی کے پاس یا کوئی کچھ چیز خریدنے گئے ہوں گے, تو میرا دوست جو تھا وہ تھوڑا شوخ مزاج تھا, ہنس مکھ اور اس طرح وہ خوش طبعی کرنے والا, تو اس نے کسی بات پہ کہہ دیا او جی میں تو آپ پہ خادم ہوں. واہ بھائی واہ, اس نے کہا خادم یہ لو میرے یار پاؤں تو دبا دو. اس نے پاؤں آگے بڑھا دیا, اب مانے ہی نہیں مانے, میں ابھی تو آپ نے بولا خادم ہے تو خادم تو پاؤں دباتا ہے نا, تو یوں مطلب چٹکلا ہوا تھا ایک سچا چٹکلا. تو یہ سمجھانے کے لیے کہ یہ خیر اس نے تو شرارت کی تھی جو میرے ساتھ تھا اس نے, لیکن یہ کہ یہ بھی ہو سکتا ہے. تو یوں جو اگلا عاجزی کرے تو اس کا مطلب یہ تھوڑی کہ ہم وہی الفاظ میں گناہ گار ہوں, تو اب آپ کہیں کہ بھائی گناہ گار کیسے ہو. وہ تو مجھے وہ اپنا یاد آیا واقعہ میدان عرفات کا, سن 80 میں میرے ساتھ ایک دوست تھا, ہم لوگ میدان عرفات میں وہ بچھڑ گئے اپنے قافلے سے. قافلہ بھی کیا تھا, وہاں کچھ مدینہ پاک میں سادات کرام کی شفقتیں ہوئی تو انہوں نے کہا کہ ہمارے ساتھ آپ حج کریں, چلو ہمارے پاس تو کچھ بھی نہیں تھا, قافلہ تو تھا نہیں. تو یہ بہت بھلے حضرات تھے, مجھ سے تو کچھ کام بھی لے لیتے تھے, وہ مطلب روٹیاں بھی یہ پکاتے تھے اور سب کچھ لے کر چلے تھے, خیمہ روٹیاں آٹا چولہے اور لاد لاد کے یہ نہ مجھے کچھ اٹھانے دیتے تھے. خیر تو یہ پہاڑ پہ انہوں نے خیمہ گاڑا, پہاڑ سے اپنے سے چڑھانا جائے گیا, تو میرے تو کمر میں کیا کچھ ہم چوک پڑ گئی, اردو میں شاید یہی بولے چوک پڑ گئی, درد ہو گیا. خیر پھر ہم بچھڑ بھی گئے کیا, میدان عرفات میں بچھڑے, مینا میں تو ساتھ ساتھ تھے. اب میدان عرفات میں بچھڑ کر پتہ نہیں کہاں نکل گئے, اور کسی نے اپنے خیمے میں کوئی جاننے والے مل لیا ہوگا, یہاں خیمے میں چلو نا, میں چلا گیا اب چلو خیمے میں, تو وہاں کسی نے کہا ہوگا مولانا دعا کراؤ, تو میں نے دعا کروائی. اب ذرا ادھر میدان عرفات اور حج تو رقت تو آدمی کو آتی ہے عام طور پہ, تو وہ رو رو کے دعا ہوئی. تو ایک کوئی شخصیت تھی, ہاں یہ دیکھنے میں موپیدار شخصیت, مطلب کوئی شخصیت, اب وہی فرمانا ہے ان کی ساری یا جو بھی ان کو شاید کچھ سمجھ پڑتی نہیں ہوگی کیا. تو جب دعا ختم ہو گئی, تھوڑا رونا دھونا تھما, تو وہ انہوں نے کچھ پھول برسانے شروع کر دیے, ہنسنا منع ہے ہنسیے گا نہیں. انہوں نے کہنا شروع کیا کہ اپنے کو گناہ کرنے نہیں چاہیے, ہم گناہ کرے کائی کو کہ پھر یہاں آ کر اپنے کو رونا پڑے. تو یہ ایک چٹکلا ہوا تھا میرے ساتھ, جو سمجھے ہوں گے سمجھ گئے ہوں گے, جن کو پلی پڑا ہوگا وہ ایک دوسرے کو منہ دیکھ رہے ہوں گے, پر میں غلط کیا کہا ہے اس نے, جو گناہ کرے وہ روے, ہم نے گناہ کرے ہی نہیں کر روے. تو اللہ کے نیک بندو, پیارے آقا صلی اللہ علیہ وسلم تو وہ ہستی ہے کہ جن سے تو گناہ ہو ہی نہیں سکتا, ممکن ہی نہیں ہے, سمجھے, ذرا معصوم ہے, سید المعصومین ہے صلی اللہ علیہ وسلم. لیکن پیارے آقا صلی اللہ علیہ وسلم نمازوں میں اور مطلب بعد مواقع پر اتنا روتے تھے اللہ پاک کے خوف سے, خاص کر غالباً نماز کا تذکرہ ہے, کہ اس طرح روتے تھے کہ جس طرح وہ سینے مبارک سے ایسی آواز آتی تھی جیسے ہنڈیا جو ہے نا, ہنڈیا چولہے پہ جوش مارتی ہے نا, تو اس طرح جیسے ہنڈیا جوش مار رہی ہے. تو پیارے آقا صلی اللہ علیہ وسلم روتے تھے, فاروق اعظم رضی اللہ عنہ نماز میں اس طرح روتے تھے کہ پیچھے سب پہ آواز جاتی تھی رونے کی, اختیار نہیں ہوتا تھا اتنا روتے تھے. اسی طرح مطلب یہ کہ بزرگان دین کے رونے کے بھی ایک سے ایک واقعات ہیں, صحابہ کرام کے رونے کے ایک سے ایک واقعات ہیں. تو نعوذ باللہ وہ نہیں, انہیں رونے کے لیے یہ شرط نہیں کہ گناہ کرے تو ہی رونا ہے, جو جتنا اللہ تعالیٰ سے محبت کرتا ہوگا, جس کے دل میں اللہ پاک کا خوف ہوگا وہ زیادہ روئے گا, اور جو زیادہ گناہ کر کر کے دل سخت کر بیٹھے گا اپنا, تو وہ رونا چاہے گا تو بھی رونا نہیں آئے گا اس کو. तो इसलिए मैंने कहा वो समझा दूं कि कोई ये ना समझे कि मतलब उसने क्या गलत कहा, गुनाह नहीं करना चाहिए था, जो फिर रोना पड़ा सबके सामने। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
अतहरत तारीख अर्ज कर रहा हूँ मदनी चैनल पर अमीर अहले सुन्नत से सवाल अर्ज है मदनी मुजाकरे में कि ये जो तमीराती काम करते हैं मुख्तलिफ ठेकेदार होते हैं, मैसन्स होते हैं, प्लम्बर होते हैं, इलेक्ट्रिशियन का काम, तो यूं देखा गया है कई जगह पे कि बाद में आने वाला पहले की बुराइयां बयान करता है, ये आपका काम खराब कर गया है, ये इस तरह हुआ है, तो इसमें क्या अंदाज अपनाना चाहिए कि बंदा गुनाह से बचे, और क्या मदनी फूल इरशाद फरमाएंगे ऐसे लोगों के लिए?
ये तो वाकई सवाल तवज्जो तलब है, और ये हर फील्ड में, खाली ये नहीं कि ये मजदूर या मेमार जो बनाते हैं ये इसने काम ख़राब कर दिया उसने काम करा दिया ख़राब कर दिया, ये हर फील्ड में आपको मिलेगा। बाज़ औक़ात ये भी होगा कि इसके पास इलाज करवाया अब दूसरे के पास आए तो हाँ भाई उसने क्या क्या आपको दिया, ये दिया वो दिया, वो आप दिखाएंगे भाई ये तो फलां बीमारी की है, ये दे दिया, तो फिर अब उसकी बुराई शुरू। इसी तरह अगर आपने बोल दिया कि डॉक्टर को बोल दिया मैं हकीम के पास मैंने इलाज कराया, आप सुनो पूरा इल्म हिकमत जो है ना अब वो दाव पे लग जाएगा, और डॉक्टर साहब के बस सांस रोक कर लगे हुए, हर डॉक्टर ऐसा नहीं करेगा लेकिन होता है, मतलब इस तरह हकीम के पास चले गए आप और आपने कहा कि डॉक्टर ने तो इसमें सुई लगाई थी मेरे को और मेरा दर्द बढ़ गया था, अब वो हकीम साहब की सुनो पूरा एलोपैथिक अगर था तो एलोपैथिक के खिलाफ अपनी मालूमात जो है ना उसका मुंह खोल देंगे ये और फायरिंग शुरू। अगर आप होम्योपैथिक के पास गए तो हकीम साहब इससे भी नावाकिफ नहीं है, इनके खिलाफ जो सुनना है आपको मिल जाएगा, तस्दीक तो अब क़यामत के दिन ही होगी ये कौन कितना सच्चा था, दुनिया में कौन किसकी तस्दीक करेगा, तो यूं मतलब ये भी मिलेगा आपका। अच्छा इसी तरह किसी कारीगर के पास जाएंगे, चाहे स्कूटर बनवानी है चाहे कार, तो ये इधर से बनवाई थी और यूं हो गया उधर से, अब वो मतलब तो ये हर मामले में मतलब ये इस तरह के लोग आपको मिलेंगे, दर्जियों में मिलेंगे, मोचियों में मिलेंगे, ये शायद सब में मिलेंगे। और गुनाह सवाब में लोग समझते नहीं हैं इतना, अगर समझते होते ना तो शायद ये ऐसा ना करते, एक दूसरे की बस गिबत करनी है, काट करनी है, कमजोरियां बयान करनी है, बगले में कोई अच्छाई भी है नहीं यार जो नज़र आए, तो यहाँ बहुत मतलब बहुत बुरे हालात हैं, और हर फील्ड में ऐसा बिल्कुल नहीं करना चाहिए, वो आपके पास दूसरों की बुराइयां सुनने के लिए आया भी नहीं है, वो तो अपना काम करवाने के लिए आपके लिए आपको आया है। इसलिए मैं बहुत पहले भी मशवरे दिए, मैंने एक बार फिर आपको मशवरा देता हूँ कि आप मतलब जब भी किसी के पास मसलन इलाज करने के लिए जाएं, खा बाबा जी के पास गए तो ये नहीं बताया करें कि मैंने फुला फुला बाबा जी से इलाज करवाया या फुला रूहानी इलाज के बस्ते से इलाज करवाया या उसके स्टाल से इलाज करवाया या मतलब, तो इस तरह करेंगे ना बाबा जी के पास, तो अगर बाबा जी अच्छे आदमी ना हुए, हर बाबा जी बुरा आदमी नहीं होता, अगर वो अच्छा आदमी नहीं हुआ ना तो वो बेचारा जो है ना वो गुनाहों में पड़ जाएगा, और जो बुराइयां करना शुरू कर देगा ना ये लोग जाहिल हैं, इनको क्या पता कि किस तरह यूँ लिखते हैं, किस तरह ऊँ लिखते हैं, किस तरह छू करते, ये शुरू हो जाएंगे। इसी तरह मतलब डॉक्टर को बोलेंगे फलां डॉक्टर से मैंने इलाज करवाया, तो अब उस डॉक्टर की खैर नहीं है, हकीम साहब को बोलेंगे ना फलां हकीम के पास मैं गया था, तो वो हो सकता है हकीम साहब बोलें अरे भाई इसके पास तो सनद भी नहीं है, मैं जानता उसको नकली सनद है ये, पता आपको, आप भले बेचारे की असली सनद हो, ये बैठे बैठे इसकी जाली हो जाएगी सनद, और ये भी चल रहा होता है, बहुत कुछ चल रहा होता है, तो एक के पास जाकर दूसरे का बोले नहीं कि मेरे को उससे फ़ायदा नहीं हुआ या उससे मेरा बढ़ गया। अब ये आप बोलते हैं उससे बढ़ गया, इसका कैसे पता चले कि उसके इलाज से बढ़ा है, हो सकता है कि बहुत ज़्यादा आपको बढ़ने वाला था तो उसके इलाज से कुछ रुकावट हुई और कम बढ़ा, ये भी तो एक पहलू है ना। तो इस तरह लोग मतलब खुद भी ऐसे मसाइल कर रहे होते हैं जा जा के, कि इस तरह मतलब एक दूसरे की बुराइयों का वो जो सिलसिला जो ना वो बढ़ता चला जाता है। तो ऐसा नहीं करना चाहिए बिलफर्ज। अगर वाकई आपको यूँ लगे कि फुलां के इलाज से नुकसान हो गया मुझे, या फुलां दवा खाई उसने ये मुझे सजेस्ट की थी और मैंने खाई और मुझे ये नुकसान हो गया, तब भी इस डॉक्टर को बोलने की क्या ज़रूरत है। आप इससे ज़्यादातर ये कि ये दवा मैंने खाई थी और इससे मुझे मतलब ये फ़ायदा नहीं हुआ या मुझे इसका रिएक्शन हुआ है, ताकि डॉक्टर आपको इसमें जो जो चीज़ें हैं ना, अगर वाकई डॉक्टर है और माहिर है उसको पता होगा कि इसमें क्या क्या चीज़ें हैं। तो इस तरह की चीज़ें दूसरी दवाई में होंगी ना तो वो दवा आपको नहीं देंगे, कोई अलग ही दवा आपको ये मशवरा देंगे। तो इस तरह हो सकता है। तो जितना हो सके बंदे को गुनाहों का दरवाज़ा जहाँ जहाँ से बंद हो सकता हो ना बंद करना चाहिए, ना कि मतलब यानी कि खोलते चले जाएं हम गुनाहों के दरवाज़े, बहुत एहतियात की ज़रूरत है। लेकिन मैंने हर डॉक्टर को, हर हकीम को, हर कारीगर को, हर मेमार या मतलब हर फर्द को बुरा नहीं कहा, अच्छे बुरे सब में होते हैं, लेकिन मैंने जनरल बात की है कि जनरली ऐसा हो रहा है। तो ऐसा जो भी करते हैं तौबा करें, तौबा के तकाजे पूरा करें। आप जो अपना इलाज है या अपना काम है, अपनी कारीगरी है, अपनी मेंटेनेंस है, वो करें। और किसी को मतलब क्यों हदब बनाकर अपनी आखिरत दाव पे लगाते हैं कि वो कारीगर नहीं है, वो तो हजाम है, वो तो नाई है, उसको तो ये भी नहीं आता, उसको तो वो प्लास पकड़ना ही नहीं आता, वो उसने इसका आपकी मशीन ख़राब कर दी, मेरे पास पहले आ जाते हैं तो ये 50 रुपये में बन जाता, अब तो 1500 का खर्चा तो उसने आपको करवा दिया, ये पुर्जा ख़राब कर दिया आपका, बुलाना पड़ेगा। अब यूँ लेकर ये शुरू मतलब झूठ सच करके मतलब इतना चल रहे होते हैं कि खुदा की पना, अल्लाह हम सबको गुनाह से बचाए और एक दूसरे की बुराइयाँ करने से बचाए। बल्कि हमें तो हुक्म ये है कि अगर ऐब है भी तो मुसलमान के ऐब छुपाना चाहिए, कि हदीस पाक में ये मज़मून मौजूद है कि जिसको किसी का ऐब पता चला और उसने उसको छुपा दिया तो वो जन्नत में जाएगा। यानी ऐब छुपाना, मुसलमान का ऐब, उसकी खामी, उसका फॉल्ट, उसको छुपाना, ये जन्नत में ले जाने वाला काम है। और हम लोग हैं कि खोल खोल के बड़ा चढ़ा कर लोगों के ऐब बयान करते हैं और ढूंढते हैं कि कोई ऐब मिले, उसकी पोल पता चले, ताकि हम इसका डंका बजाएं। हमारी नेचर ये हुई है। तो जो दुनिया में लोगों का ऐब खोलता है, ये डरता नहीं कि जीते जी हो सकता है मेरे ऐब भी खुल जाए, जीते जी नहीं खुले तो क़यामत के दिन सबके सामने मेरे ऐब खुले और मेरी रुसवाई हो जाए। ऐब किस में नहीं होते यार, बेऐब अल्लाह की ज़ात है, अम्बिया किराम की ज़ातें हैं, जिसको अल्लाह पाक ने अपना मकबूल बंदा बनाया और गुनाहों से महफूज किया। चलो उनके ऐब नहीं होते, होते हैं तो छुप जाते हैं, ठीक है ना, तो छुपा दिए जाते हैं। लेकिन हम लोग जो आम लोग हैं ना, इनका मामला दूसरा होता है। तो अल्लाह पाक बस रहमत की नज़र फरमाए, हमें भी भरपूर जोर लगाना चाहिए कि गुनाह हो ही ना, बंदे की हक तलफी हो ही ना, हम किसी का दिल दुखाएं ही ना, किसी का पैसा खाएं नहीं, दबाएं नहीं, उसको झूठ सच करके धक्के ना किनाएं। जैसे कर्जा लेकर कर्जा लेना है तो धक्के खाते हैं, कर्जा उसको अपना कर्जा वसूल करना है अब वो धक्के खाएगा हमारे पास, आजकल अब नहीं है, फला नहीं है, मजबूरी है, इधर फंस गया है, पैसा उधर, उसको धक्के खिला खिला के उसको पागल बनाते हैं बेचारे को। ये सारी अख्तलफियाँ तो हो रही है ना झूठ बोलकर उसको जो सता रहे हैं, समझे, या तो बोल दे कि भाई मैं फ़िलहाल नहीं दूंगा, 2 महीने के बाद फिर जो भी तारीख तय हो जाए आपस में उस तारीख को आप दे दें, उसको मतलब परेशान ना करें। तो अल्लाह पाक बस सच्चा बना दे, जो बंदा सच्चा होता है ना और नियत साफ मंजिल हासिल, उसके लिए अल्लाह पाक खुद असबाब भी अता फरमा देता है और वो मतलब इन चीज़ों से निकल आता है। लेकिन हम लोग खुद मतलब हमारी नियतें ख़राब होती है ना तो यूँ मतलब हम निकल नहीं पाते, और तरह तरह के गुनाहों का सिलसिला जो है ना वो चलता रहता है, बढ़ता रहता है, इसी में बस जिंदगियां ख़त्म हो जाती हैं, गुनाह नहीं छूटते। अल्लाह हमको अपने मासूम नबी, अपने प्यारे प्यारे आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके गुनाहों से महफूज कर दे।
हुजूर, इसमें अगर मजीद ये भी तरबियत हो जाए कि मिसाल के तौर पे किसी को ऐसा लगता है कि फलां शख्स के फलां काम करने से दीन को नुकसान पहुंच रहा है और उसकी वो अपनी सोच है, तो इस जिमन में उस शख्स को क्या करना चाहिए? क्या उनसे डायरेक्ट रब्ता करना चाहिए या उलमा के पास जाकर रहनुमाई लेनी चाहिए कि फलां शख्स का ये काम मुझे ऐसा लगता है कि जिसकी वजह से दीन को नुकसान पहुंच रहा है, या डायरेक्ट सोशल मीडिया का आजकल दौर है तो सोशल मीडिया पर जाकर ऐलान कर देना चाहिए? इस हवाले से भी अगर कुछ तरबियत के मदनी फूल मिल जाए।
अल्लाह अकबर। अब देखो ना, हर मामले में सूरतें तो होती हैं। अब हदीस पाक में कि फाजिर को मशहूर करो, इसका जिक्र उस बात के साथ करो जो उसमें है, लोग उसे कब पहचानेंगे। तो अब किसी का गुनाह ऐसा है कि जिससे लोगों को नुकसान पहुंच रहा है, तो उसको लोगों को इजहार करना, इसकी सूरत मौजूद है। अच्छा, अभी हम तय नहीं कर सकते। बाज़ों का ऐसा होता है कि वो वाकई से भूल तो कर रहा होता है, लेकिन उसको हम जब बोलेंगे ना तो वो कान पकड़ ले और अल्लाह अल्लाह, नहीं नहीं अस्तग़फ़िरुल्लाह, अब नहीं करूँगा, बिल्कुल मेरी गलती हो गई, मैं तौबा करता हूँ। तो अब इसको मशहूर करने की क्या ज़रूरत है कि तो खुद ही तौबा कर रहा है बेचारा। तो सोशल मीडिया का तो कोई अब ये कहें कि दीन मज़हब नहीं है, एक ही मुहावरा है, उसका तो कोई ढंग धड़ा है ही नहीं मतलब। बल्कि अब सोशल मीडिया के जो सोशल मीडिया यूज़र या बाद इसी तरह के जो लोग होते हैं ना, अब मैं वो इनके अकसाम बयान नहीं करता, लोग ज़्यादा समझते होते हैं कि इनके क्या क्या अकसाम होती हैं, जो इस तरह के वो मामलात को ढूंढते होते हैं कि जिससे इनके व्यूअरशिप इनकी बढ़े, इनके क्या बोलते हैं लाइक्स बढ़े। तो इसके लिए ऐसे मतलब ये मामला ढूंढते होते हैं, जैसे कि आप मिसाल के तौर पर जो मुझसे सेट नहीं होगा तो वो मेरे मामला ढूंढेगा, और मेरे मुंह से मैं कहना कुछ चाहता था और निकल कुछ गया, जिसको सबकते लिसानी बोलते हैं। नऊज़ु बिल्लाह, अगर कोई कहना कुछ कहता चाहता था और निकल कुछ गया, और ऐसा निकला जो कुफ्र का कुफ्रिया कलेमा था, तब भी इस पर फौरन हुक्म कुफ्र नहीं लगाया जाएगा, जबकि सबकत लिसानी है, कहना कुछ चाहता था निकल कुछ गया। तो अब ये कि जब उसको पता चलेगा ना तो वो फौरन ऐसा अस्तग़फ़िरुल्लाह, अच्छा मेरे मुंह से ये निकल गया, उफ़ो अस्तग़फ़िरुल्लाह। तो ये तो बिल्कुल अब तो साफ सुथरा था, पहले भी इस पर हुक्म नहीं लगा था, ये तो उसको पता ही नहीं है, तो कहना ही कुछ चाहता था निकल कुछ गया। लेकिन अगर इसने इस पर पच की माने इस पर कि मेरा मतलब ये नहीं था, मैंने जो कहा वो तो यूं था और यूं नहीं था, यानी अपनी बात पर वो कायम है और लिपा पोती कर रहा है, लिपा थोपी कर रहा है, तो अब ये फंस जाएगा, इस पर हुक्म लगेगा। जबकि मिसाल दे रहा था कि मैं जैसे कि मैं कहना कुछ चाहता हूँ निकल कुछ गया, और जो मेरे से सेट नहीं होगा ना वो ये जुमला खाली सुन लेगा ना तो इसको स्टॉप कर देगा, उसको कैच कर लेगा, कैच करके बोलेगा हाथ में आ गया, मज़ा आ गया, बस अब इसको करेगा वायरल मेरी तस्वीर के साथ कि देखो ये क्या बोल रहा है। अब वो ज़ाहिर वो बोला तो गलत ही है, लेकिन आगे मैं रुजू तो कर चुका हूँ, मेरी तवज्जो दिला दी गई, मैंने कहा रो ये गलती हो गई है मेरी, वो गलत था वो तो, मैं तो सही तो ये यूँ करके मैं तो निकल आया, लेकिन ये सोशल मीडिया का जो मज़हब है ना उसमें तौबा नहीं है, ये लोग माफ़ नहीं करते। ये मतलब ऐसे शख्स को मैंने अपनी मिसाल अपने लिए दी, इस तरह का कोई भी इनके हत्थे चढ़ता है ना बेचारे को, ये ऐसा मतलब रुस्वा करते हैं, बदनाम करते हैं, लेकिन ऐसा करने वाले क़यामत के दिन ऐसे रुस्वा होंगे कि दुनिया इन पर थू-थू करेगी। ये एक मतलब जनरल बात कर रहा हूँ, हो सकता है कि ऐसा करने वाले को भी अल्लाह पाक दुनिया में तौबा की तौफीक दे दे, मगर ऐसा करने वाला सिर्फ चुपके से तौबा कर ले یا کان میں سوری کر لے یہ نہیں چلے گا. وہ حدیث پاک ہے السر بالسر والعلانیت بالعلانیت, خفیہ یعنی چھپ کر کیے ہوئے گناہ کی چھپ کر توبہ, اور علل اعلان کیے ہوئے گناہ کی علل اعلان توبہ. یہ صحیح حدیث ہے. تو اب یہ کہ سوشل میڈیا پر جس نے کسی کے گناہ کو اچھالا یہ علل اعلان, بلکہ پہلے تو یہ انداز تھا بھی نہیں, یہ ذرائع نہیں تھے, اب تو اس سے نکلنا بڑا مشکل ہے. اتنا اس میں ان لاکھوں تک اس نے پہنچا دیا, تو ابھی لاکھوں تک اس کی توبہ بھی پہنچنی چاہیے کہ میں نے فلاں کو یہ بولا تھا, یہ میری غلطی تھی, میں نے غلط کیا تھا, یہ تسلیم کرنا پڑے گا. غلط فہمی تھی یہ کہے گا تو یہ اور پھنسے گا کہ جھوٹ بول رہا ہے, حالانکہ جان بوجھ کر کیا تھا کہ اس سے خار بازی تھی, اس لیے اس نے اس کو ڈیگریڈ کرنے کے لیے اس کو چلایا تھا, اور آپ بولتا ہے میری غلط فہمی ہو گئی. غلط فہمی کے معنی یہ کہ سمجھنے میں بھول ہو گئی تھی, سمجھا تو تھا جب بھی اس نے آگے بڑھایا اور اب بولتا ہے میں, تو یہ توبہ نہیں ہوئی, یہ تو دھوکہ ہوا, مزید گناہ میں یہ مزید یہ گہرا اترا. تو اللہ پاک کی بارگاہ میں یہ آٹی یا یہ مطلب چال بازی یا چکر بازی اللہ پاک کی بارگاہ میں کچھ بھی نہیں ہو سکتا. یہ اللہ پاک ہمارے دلوں کے حال جانتا ہے, وہ ہمیشہ ہمیشہ سے جانتا ہے. تو اس لیے وہ سچی توبہ اسی صورت میں ہوگی کہ کھلے دل سے بندہ اپنے گناہ کو تسلیم کرے, ذرا بھی چالاکی نہ کرے. ہے تھوڑا مشکل, نفس پر گرا گزرے گا, اب دیکھ لے گا, ابھی تھوڑا شرمانا اچھا ہے, یا قیامت کے دن جو شرمندگی ہوگی اور معاذ اللہ گھسیٹ کر جہنم میں لے جانے والا جو حکم ہوگا, ساری مخلوق دیکھ رہے ہوگی اس کو گھسیٹ کر جہنم میں لے جایا جا رہا ہے, یہ شرمندگی یہ رسوائی کم ہے یا دنیا کی تھوڑی بہت جو شرم و جھجک ہے وہ کم ہے, یہ کس پر ہاتھ رکھنا ہے یہ بندے نے طے کرنا ہے. اللہ کرے دل میں اتر جائے میری بات. صلو علی الحبیب صلی اللہ علیہ محمد. یہ میری بہت پرانی ڈائری ہے, تو اس میں جگہ جگہ یوں کہ سب سینکڑوں ہزاروں روایتیں, مختلف اقوال اور کام کی باتیں میں لکھتا رہا ہوں. تو آج ایک آپ کو اس میں سے مدنی پھول پیش کرتا ہوں. حدیث شریف میں ہے, بھوکا اور حاجت مند اگر اپنی حاجت لوگوں سے چھپائے, اللہ پاک رزق حلال سال بھر تک اسے عنایت کرے. ارے بھوکا ہے تو لوگوں سے بھوک چھپائے, ارے کہ میرے پاس کھانے کو نہیں ہے, کھانا دو مجھے, اور حاجت مند جس کو ضرورت مند ہے, آزمائش آ گئی یہ ضرورت مند ہے, اور پھر بھی لوگوں سے اپنی حاجت یہ چھپاتا ہے, تو اس کی یہ فضیلت ہم نے سنی کہ اللہ پاک اس کے لیے اس کو سال بھر تک رزق حلال عطا فرمائے گا, رزق وہ بھی حلال اور سال بھر تک. انہیں لوگ تو جان بوجھ کر ہی بعض وقت حاجت نہیں ہوتی تو بھی جھوٹ موٹ بھی اپنی حاجت بنا کر مانگتے رہتے ہیں معاذ اللہ, اور بہت کچھ کر رہے ہوتے ہیں. ان سب کو ڈر جانا چاہیے اور اللہ پاک پر سچا توکل سچا بھروسہ کرنا چاہیے. تو اللہ پاک پر اگر ہم نے سچا توکل کیا سچا بھروسہ کیا تو اللہ پاک ہمیں مایوس نہیں کرے گا, اس کی رحمت ہمیں ڈھانپ لے گی اور ہمارے کام غیب سے بننا شروع ہو جائیں گے. وقتی طور پر آزمائش امتحانات ہوتے ہیں, لیکن یہ کہ جتنا ہو سکے بندے کو چاہیے کہ صبر کرے, اور بلا ضرورت یا بلا شرعی اجازت کے لوگوں کے سامنے ہاتھ نہ پھیلائے. صلو علی الحبیب صلی اللہ علی محمد.
سوشل میڈیا کے ذریعے سوال ہے, اسم جلالت اللہ سے فیض کس طرح حاصل کیا جا سکتا ہے؟
جو لفظ اللہ کہتا ہے تو اس نے وہ ایسا ہے کہ جس نے اللہ پاک کے تمام اسماء جو ہیں وہ گویا ان کا ذکر اس نے کر لیا. تو یہ لفظ اللہ جو ہے یہ بڑا اہم اسم ہے, اسم ذات اس کو بولتے ہیں. اب اس سے اس کے ذکر کے طریقے تو ظاہر کے مختلف تعداد ہیں اس کی, جیسے کہ جو روزانہ یا اللہ ایک ہزار بار جو روزانہ پڑھتا رہے تو انشاءاللہ الکریم وہ مستجاب الدعوات بن جائے گا, یعنی جو دعا کی کرے گا اس کی قبول ہوا کرے گی. تو یوں مطلب اور بھی اس کی مطلب یہ کہ بے شمار برکتیں ہیں. لیکن جب بھی کوئی وظیفہ کرنا ہو, ذکر و اذکار کرنے ہو, تو وہ کسی صاحب اجازت کی اجازت سے کرنے چاہیے. صلو علی الغبیب صلی اللہ علی محمد.
عدت کے دوران عورت کا کس کس سے پردہ ضروری ہے؟ ہمارے ہاں یہ رواج ہے کہ مخصوص قریبی محارم یعنی بھائی والد کے علاوہ دیگر تمام محارم سے پردہ کروانے کی تاکید کی جاتی ہے, اس حوالے سے رہنمائی ارشاد فرما دیں.
پردہ جو ہے عورت کا وہ تو ہمیشہ ہی ہے, نامحرموں سے پردہ ہے, اور محرم جو ہیں ان سے پردہ نہیں ہے, تو وہ عدت میں بھی پردہ نہیں ہے ان سے. باپ ہے, بھائی ہے, بیٹا ہے, ہے نا مثلاً. اسی طرح جو بھی محارم ہیں ان سے پردہ عدت میں بھی نہیں ہوتا. عدت میں مزید مطلب یہ تاکیدیں بڑھ جاتی ہیں. اسی طرح عدت میں زینت نہیں کرے گی عورت, زینت ٹپ ٹاپ شاید اس کو بولتے ہیں, تو فیشن ٹپ ٹاپ اس طرح کی چیزیں نہیں کرے گی عورت جو ہے, نہ ایسا لباس پہنے گی کہ جو مطلب زینت والا لباس نہیں پہنے گی, باہر نہیں نکلے گی. اب باہر نکلنے کی بھی بعض صورتیں ہوتی ہیں, مثلاً ایک بیمار ہو گئی, اب بیمار ہو گئی تو گھر میں علاج نہیں ہو پاتا, اور علاج کرنے کے لیے جو آئے تو وہ بھی گھر میں آنے کے لیے کوئی سامان یا صورت نہیں بنتی, یا اس کو ہاسپٹلائز ہی ہونا پڑے گا. تو عدت کا مطلب یہ تھوڑی کہ اب چار دیواری میں اس کو مرنے دیا جائے, تو علاج کے لیے ضرورت یہ باہر نکلے گی. اسی طرح بعض ایسی صورتیں کہ جن میں عورت کو باہر نکلنے کی اجازت ہوتی ہے, لیکن یہ کہ علماء سے پوچھ کر ہی اس پر عمل کیا جائے, اپنے طور پر نہ نکلے. لیکن ہمارے یہاں عدت بھی پوری نہیں کرتی عورتیں, اور بات سمجھتی ہیں 40 دن کی عدت ہوتی ہے, اور اس طرح کا نہیں ہوتا. عدت میں جیسے کہ کسی کا شوہر فوت ہو گیا تو 4 مہینے 10 دن اس کی عدت ہے, عدت ہے وفات, ٹھیک ہے نا, تو 4 مہینے 10 دن. اور طلاق ہو گئی, طلاق کی 3 جو خاص جو عورت کے مخصوص جو ہوتے ہیں وہ 3, اب وہ ذرا الفاظ تو بول نہیں ہوں گے, 3 حیض, 3 ماہواریاں, یہ مطلب اس کی مدت. یا وہ حمل جیسے وہ باہر بچہ پیدا ہو گیا, چاہے 1 دن میں پیدا ہو گیا.
جی درست فرمایا آپ نے کہ جو عورت حمل سے ہو اس کی جو عدت ہے وضع حمل ہے. اللہ تعالیٰ نے ارشاد فرمایا کہ وہ اولات الاحمال اجلوہن یضعن حملہن, کہ حمل والیوں کی عدت یہ ہے کہ وہ اپنا حمل جل لیں. اور کسی عورت کو بڑی عمر ہونے کی وجہ سے 55-60 سال عمر ہو گیا, اب اس کو وہ ماہواری نہیں آتی, تو اب اس کی عدت طلاق جو ہے وہ 3 ماہ ہوگی. باقی تفصیل آپ نے درست فرمائی.
سن یاس جی, عائشہ
جی, یا بھی بہت چھوٹی عمر میں ہی اسے طلاق ہو گئی, آنا ہی شروع نہیں ہوئی تھی, پھر بھی اس کی عدت 3 ماہ ہے.
صلو علی الغبیب صلی اللہ علی محمد.
کیا بچیاں گڑیا وغیرہ سے کھیل سکتی ہیں, اور ان گڑیا وغیرہ کو شوکیس وغیرہ میں رکھنا کیسا؟
گڑیوں سے کھیلنا جائز ہے, لیکن گڑیوں کو تعظیم کی جگہ رکھا نہ جائے. جیسے شوکیس میں سجانا یہ تعظیم کی جگہ کہلائیے, اس طرح نہ کیجیے. وہ ٹھوکروں میں آتی ہو ایسی جگہ پڑی ہو جیسے جوتے چپل پڑے ہیں ویسے ہی بچے لڑکاتے رہتے ہیں, احترام کی جگہ نہ ہو. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
کسی کا نیٹ ڈیٹا وائی فائی چوری کر کے یوز کیا ہو تو اس کی تلافی کیسے کریں گے, توبہ کیسے کریں گے؟
تو جس نے کسی کا وائی فائی بغیر اجازت کے چوری چھپے استعمال کیا تو یہ اس نے اس بندے کی حق تلفی کی, اس کو مالی طور پر نقصان پہنچایا, تو اس کی توبہ بھی کرے اور جو کوئی نقصان ہوا پیمنٹ کرے اسی فرد کو جس کا اس نے یہ نقصان پہنچایا جس کو. اب وہ بندہ جو ہے وہ اگر معاف کر دیتا ہے کہ کوئی بات نہیں مجھے پیسے نہیں چاہیے میں نے معاف کیا, تب یہ کہ معاف ہو جائے گا. صلو علی الحبیب صلی اللہ علی محمد.
Here it is, Madani Muzakara, the Sunnah and the commands of Allah. Here it is, Madani Muzakara.